फ्यामिली ल पारिवारिक कानुन समग्र पारिवारिक समस्यालाई न्यायिक सम्बोधन गर्न तथा मानिसको पारिवारिक व्यवहारलाई निर्धारण गर्न बनाइएका ऐन नीति नियम तथा सिद्धान्तलाई नै पारिवारिक कानुन भनिन्छ। होइन म यसरी परिभाषित गर्न जान्दिनँ भन्ने हो भने पारिवारिक कानुनमा दुईवटा शब्द छ, एउटा पारिवारिक अर्थात् परिवारसँग सम्बन्धित, अर्को कानुन भनेपछि परिवारसँग सम्बन्धित कानुनलाई नै पारिवारिक कानुन भनिन्छ। कति सजिलो। नमस्कार, म दीपक ढकाल, यहाँहरूलाई नेपाल कानुन युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। यदि यहाँहरू हाम्रो च्यानलमा आबद्ध हुनु भइसकेको छैन भने च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन बेल बटन अन गर्नुहोला र भिडियो हेरिसकेपछि यहाँहरूको मनमा लागेका विभिन्न जिज्ञासा तथा सल्लाह सुझावलाई कमेन्ट बक्समा बताउन नछुटाउनुहोला। भिडियो मन परेमा लाइक गर्नुहोला, भिडियो मन नपरेमा डिसलाइक गर्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। आज हामी फ्यामिली लको पार्ट वानमा च्याप्टर वान इन्ट्रोडक्सन अफ फ्यामिली लको बारेमा अध्ययन गर्नेछौँ। यस अध्यायभित्र हामीले कन्सेप्ट एन्ड स्कोप अफ फ्यामिली ल, हिस्टोरिकल डेभलपमेन्ट अफ फ्यामिली ल इन नेपाल, इम्प्याक्ट अफ जेन्डर जस्टिस इन द नेपालीज फ्यामिली ल आदि टपिकहरूको बारेमा चर्चा गर्नेछौँ। फ्यामिली ललाई डिफाइन गर्नु पूर्व यहाँनिर बुझ्नुपर्ने दुईवटा शब्दहरू फ्यामिली र ल, यी दुईवटा कुराहरूलाई बुझ्न जरुरी छ। त फ्यामिली भनेको के हो भन्दाखेरि परिवार भन्नाले विवाह र रगतको नाताबाट सिर्जना भएको मानिसको समूह जसका सदस्य चाहिँ प्राय जसो आमा बुबा, सङ्गोलमा बसेका छोरा बुहारी छोरी, छोरा तर्फका नाति नातिनी र छुट्टिएर बसेका छोरा बुहारी छोरी र छोरा तर्फका नाति नातिनी लिने गरिन्छ। त्यसपछि अर्को रहेको छ ल। त यो कानुन भनेको के हो भन्दाखेरि समाजको सर्वोपरि प्रगतिका निमित्त मानिसको व्यवहारलाई नियमित र निर्देशित गर्न बनाइएका नीति नियम तथा सिद्धान्तलाई कानुन भनिन्छ, जुन चाहिँ पर्वसत्ता सम्पन्न व्यक्ति वा राज्यद्वारा बनाइ लागू गरिन्छ। अब यसर्थ यदि फ्यामिली ललाई परिभाषित गर्ने हो भने फ्यामिली र ल मिसाउनुहोस्, फ्यामिली लको परिभाषा आयो। समग्र पारिवारिक समस्यालाई न्यायिक सम्बोधन गर्न तथा मानिसको पारिवारिक व्यवहारलाई निर्धारण गर्न बनाइएको ऐन नीति नियम तथा सिद्धान्तलाई नै पारिवारिक कानुन भनिन्छ भनेर परिभाषित गर्नुहोस्। यदि तपाईँहरूले जुरिस्टको डेफिनेसन राख्न चाहनुहुन्छ भने चाहिँ बुकबाट आफूलाई उपयुक्त लागेको डेफिनेसन समेट्न सक्नुहुन्छ। यसपछि नेक्स्ट टपिक रहेको छ स्कोप अफ फ्यामिली ल अर्थात् पारिवारिक कानुनको क्षेत्र। पारिवारिक कानुनको क्षेत्रलाई अध्ययन गर्ने हो भने पनि यो पनि अन्य कानुनहरू जस्तै विस्तृत र व्यापक छ। पारिवारिक कानुन पनि सार्वन कानुन, कार्यविधि कानुन, प्रशासकीय कानुन, संवैधानिक कानुन र सम्पत्ति कानुन जस्तै राष्ट्रिय कानुनको एक हिस्सा हो, एक भाग हो। क्रुजनका अनुसार पारिवारिक कानुनको क्षेत्र अन्तर्गत विवाह, बालबालिकाका सम्बन्ध, धर्मपुत्र धर्मपुत्रीहरूका अधिकार, दाम्पत्य जीवनको सम्बन्ध, सम्बन्ध विच्छेद र यसका परिणामहरू, पितृत्व तथा वैधानिकता, विभिन्न पारिवारिक तथा घरेलु हिंसा आदि सम्बन्धहरूको अध्ययन गर्नु चाहिँ पारिवारिक कानुनको क्षेत्र अन्तर्गत पर्दछ भनेर भनेका छन्। पारिवारिक कानुनको अध्ययनको क्षेत्रलाई यदि पोइन्ट वाइज अध्ययन गर्ने हो भने डिस्प्लेमा देखाए जस्तै गरी अध्ययन गर्न सकिन्छ। सबैभन्दा पहिलो श्रीमान र श्रीमतीको सम्बन्धमा, अब यो पोइन्टलाई व्याख्या गर्दा कसरी व्याख्या गर्ने? एउटा परिवारको सुरुवात नै विवाह पश्चात श्रीमान र श्रीमतीको सम्बन्धबाट सुरुवात हुन्छ। श्रीमान र श्रीमतीको सम्बन्ध, पारिवारिक मनमुटाव आदि जस्ता समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ तथा श्रीमान र श्रीमती बीचमा सुमधुर सम्बन्ध कसरी राख्न सकिन्छ तथा यस्ता समस्याहरूलाई समाधान गर्नका निमित्त पारिवारिक कानुन अनुसार नै कार्यविधि अप्नाई त्यसको छिनोफानो गरिने हुँदा श्रीमान र श्रीमतीको सम्बन्ध पारिवारिक कानुनको अध्ययनको क्षेत्र अन्तर्गत पर्दछ। त्यसपछि रहेको छ अंशबण्डा सम्बन्धमा, कुनै सम्पत्तिमा ककसको हक लाग्ने अर्थात् अंशियारहरू को रहने आदि जस्ता विभिन्न किसिमका अंशबण्डा सम्बन्धित मुद्दाहरू पारिवारिक कानुन अन्तर्गत रहेर त्यसको छिनोफानो गर्ने हुँदा अंशबण्डा पनि पारिवारिक कानुनको अध्ययनको क्षेत्र अन्तर्गत पर्दछ। त्यसपछि अर्को रहेको छ आमा बुबा छोराछोरी सम्बन्धमा। एउटा परिवारमा आमा बुबा तथा छोराछोरीको आफ्नै स्थानमा आफ्नै किसिमको भूमिका रहेको हुन्छ। बालबालिकाहरूको उचित स्याहार सुसार गर्ने, उचित शिक्षा दीक्षा दिने, मातृत्व पितृत्व वैधानिकता, बाल अधिकार, नागरिकता प्रदान गरिदिने आदि सम्पूर्ण विषयवस्तुहरू पारिवारिक कानुनको क्षेत्र अन्तर्गत पर्दछन्। त्यसपछि अर्को रहेको छ स्त्री अंशधन सम्बन्धमा। महिलाले जस्तै अंश, अपुताली, दान, बकस वा सो आर्जन गरेका सम्पत्तिहरूका सम्बन्धमा विभिन्न किसिमका छिनोफानो गर्नु परेको खण्डमा पनि पारिवारिक कानुन अन्तर्गत नै रही छिनोफानो गर्ने हुँदा स्त्री अंशधन पनि पारिवारिक कानुनको अध्ययनको क्षेत्र अन्तर्गत नै पर्दछ। त्यसपछि अर्को टपिक रहेको छ धर्मपुत्र धर्मपुत्रीका सम्बन्धमा। कुनै दम्पतिले वा एकल महिलाले वा एकल पुरुषले कानुनी प्रक्रिया अपनाई वा कानुनी प्रक्रिया पूरा गरी कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा ग्रहण गरेको अवस्थामा सो विषयका सम्बन्धमा आइपर्ने मुद्दा मामिलाहरू पारिवारिक कानुन अन्तर्गत नै रही छिनोफानो गरिने हुँदा धर्मपुत्र धर्मपुत्रीका सम्बन्धमा अध्ययन गर्नु पारिवारिक कानुनको क्षेत्र अन्तर्गत पर्दछ। त्यसपछि अर्को रहेको छ अबुताली सम्बन्धमा। यो अबुताली भनेको के हो भन्ने कुरा बुझ्न जरुरी छ। कुनै मृतक व्यक्तिको सम्पत्तिको उत्तराधिकारी को हो भन्ने प्रश्न यदि उठेमा कानुन बमोजिम चाहिँ सम्पत्तिको हक सार्ने प्रक्रियालाई अपुताली भनिन्छ। अपुताली अन्तर्गत चाहिँ कुनै व्यक्तिको सम्पत्तिमाथि सात पुस्ताको सबैभन्दा नजिकको व्यक्ति चाहिँ अंशियार मानिन्छ भने सात पुस्ता काटेको नातेदार मानिन्छ। अपुताली सम्बन्धी व्यवस्थाहरू समेत पारिवारिक कानुनको क्षेत्र अन्तर्गत पर्दछन्। यसपछिको नेक्स्ट टपिक छ सोर्स अफ फ्यामिली ल, पारिवारिक कानुनको स्रोत। पारिवारिक कानुनको स्रोत अध्ययन गर्नु पूर्व सबैभन्दा पहिला यो स्रोत भनेको के हो भन्ने कुरा बुझ्नु पर्यो। त स्रोत भनेको कुनै कुराको उत्पत्ति भयो भने त्यो कुराको उत्पत्ति कहाँबाट भएको थियो भन्ने कुरा चाहिँ त्यस कुराको स्रोत भयो। त्यस्तै फ्यामिली लमा पनि यो फ्यामिली ल भन्ने चिज कहाँबाट उत्पत्ति भएको हो भन्ने कुरा चाहिँ यसको के भयो स्रोत भयो। तपाईँ डिस्प्लेमा देख्न सक्नुहुन्छ दुईवटा सोर्स रहेको छ, एन्सन्ट सोर्स र मोडर्न सोर्स, प्राचीन स्रोत र आधुनिक स्रोत। मानव सभ्यताको विकास क्रममा मानिसको घुमन्ती युगदेखिबाट चाहिँ हालको अवस्थासम्म आइपुग्दा मानिसले के कस्ता किसिमका प्रथा परम्परा रीति रिवाज धर्महरू आदि कुराहरूको अनुसरण गर्दै आयो वा के कस्ता किसिमका प्रथा परम्पराहरू बन्दै गए बनाउँदै गए ती सबै कुराहरू चाहिँ पारिवारिक कानुनको प्राचीन स्रोतमा पर्दछन्। अर्थात् तिनीहरूलाई पारिवारिक कानुनको प्राचीन स्रोत भनिन्छ। त्यस्तै हालको परिष्कृत समाज वा परिवारको विकास क्रमसम्म आइपुग्दा मानिसले के कस्ता किसिमका संविधान बनाए सन्धि सम्झौता गरे के कस्ता किसिमका ऐन नीति नियमहरूको निर्माण गरे जसले चाहिँ मानिसको पारिवारिक व्यवहारलाई नियन्त्रण गरोस् निर्देशित गरोस् हो ती सबै कुराहरू चाहिँ पारिवारिक कानुनको आधुनिक स्रोत अन्तर्गत पर्दछन् वा ती कुराहरूलाई चाहिँ पारिवारिक कानुनको आधुनिक स्रोत भनिन्छ। र प्राचीन स्रोत अन्तर्गत चाहिँ के कुराहरू पर्दछन् त भन्दाखेरि सबैभन्दा पहिलो रहेको छ श्रुति वा वेद। श्रुति भन्नाले चाहिँ ऋषि मुनिहरूले तपस्या गर्दा ध्यान गर्दाखेरि चाहिँ ईश्वरको मुखारबिन्दुबाट सुनेका कुराहरूलाई श्रुति भनिन्छ। त्यस्तै चाहिँ वेदहरू चाहिँ स्वयं ईश्वरले वाचन गरेका वाणीहरू तसर्थ चाहिँ यसमा चाहिँ सत्य सत्य कुराहरू हुन्छन् भन्ने किसिमको विश्वास लिइन्छ। जस्तो वेदहरूमा चाहिँ वेद चार किसिमका रहेका छन्, ऋग्वेद यजुर्वेद अथर्ववेद सामवेद। वेदहरूमा चाहिँ विवाह ब्रह्मचार्य गृहस्थ वनप्रस्थान सन्यास आदि जस्ता विभिन्न किसिमका धार्मिक मान्यता तथा सम्पत्ति सम्बन्धी अवधारणा आदि कुराहरूको व्यवस्था गरेको पाइन्छ। एउटा परिवारका विभिन्न किसिमका व्यवहारलाई निर्देशित गर्ने हुँदा यसलाई चाहिँ पारिवारिक कानुनको प्राचीन स्रोतका रूपमा लिइने गरिन्छ। त्यसपछि रहेको छ स्मृति वा धर्मशास्त्र। यो स्मृति भन्नाले चाहिँ ईश्वरले ऋषि मुनिहरूलाई भनेका कुराहरू स्मरण गरी अरू कसैलाई लेख्न लगाएर दस्तावेजको रूपमा राखेका कुराहरूलाई स्मृति वा धर्मग्रन्थहरू भनिन्छ। र यस्ता स्मृतिहरूमा चाहिँ मनुस्मृति नारद स्मृति बृहस्पति स्मृति शुक्र स्मृति आदिलाई चाहिँ मुख्य रूपमा लिने गरिन्छ। र यी स्मृति तथा धर्मशास्त्रहरूमा चाहिँ एउटा परिवारमा सदाचार आदर सम्मान सहयोग हुनुपर्ने कुराहरूको चाहिँ व्यवस्था गरेको पाइन्छ। स्मृति तथा धर्मशास्त्रलाई पनि पारिवारिक कानुनको प्राचीन स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि अर्को रहेको छ पुराण। पुराण चाहिँ महर्षि वेद व्यासद्वारा रचित 18 पुराण पछि विभिन्न किसिमका रचनाकारहरूले भाष्यकारहरूले त्यसलाई चाहिँ व्याख्या गर्दै जाने क्रममा विभिन्न किसिमका नीति नियम तथा विभिन्न सूत्रहरूमा परिमार्जन गर्दै गए। अर्थात् समाज सुहाउँदा विभिन्न किसिमका नीति नियमहरू बनाउँदै जाँदा ती कुराहरूले चाहिँ परिवारको विकास सँगसँगै पारिवारिक कानुनको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको हुँदा पुराणलाई समेत पारिवारिक कानुनको प्राचीन स्रोतका रूपमा लिन सकिन्छ। अन्तिम रहेको छ प्रथा परम्परा। प्रथा विगत लामो समयदेखि चलिआएको हुनुपर्दछ र त्यसले चाहिँ समाजमा सकारात्मक प्रभाव पारिरहेको छ भने त्यस्ता किसिमका कुराहरूलाई कानुनमा समावेश गरिने हुँदाखेरि चाहिँ प्रथा परम्परालाई पनि पारिवारिक कानुनको स्रोतका रूपमा लिन सकिन्छ। र यस सन्दर्भमा एउटा उदाहरण दिन्छु पारिवारिक कानुनको क्षेत्रभित्रकै एउटा उदाहरण भनौँ, विषय एउटै एउटै जस्तो छ। जस्तो अंशभण्डा पारिवारिक कानुनको क्षेत्रभित्रै पर्दछ। नेपालको मुलुकी देवानी संहिता 2074 दफा 209 बाबु वा पतिको भागबाट अंश पाउने भनेर कसले पाउने त भन्दाखेरि संगोलमा बसेका दाजुभाइ छोरा छोरी वा पत्नीले आफ्नो बाबु वा पतिको भागबाट अंश पाउने छन् भन्ने कुरा व्यवस्था गरेको छ। तर कि मुलुकी देवानी संहितामा छोराबाट बाबुले अंश पाउने, श्रीमतीबाट श्रीमानले अंश पाउने भनेर व्यवस्था गरेको छ? छैन। किन छैन भन्दाखेरि यो हाम्रो सोसाइटीमा हाम्रो समाजमा यो चलिआएको नै छैन। यदि समाजमा छोराबाट बाबुले अंश लिने प्रथा परम्परा रहन्थ्यो र त्यसले समाजमा सकारात्मक प्रभाव नै पारेको हुन्थ्यो भने त्यसलाई पनि कानुनमा समावेश गरिन्थ्यो। भन्नुको मतलब बाबुबाट छोराले अंश लिने प्रथा परम्परा भएकै कारणले गर्दा कानुनमा यसलाई उल्लेख गरियो। तसर्थ चाहिँ प्रथा परम्परालाई पारिवारिक कानुनको एक प्राचीन स्रोतका रूपमा लिने गरिन्छ। त्यसपछि रहेको छ मोडर्न सोर्स अफ फ्यामिली ल, पारिवारिक कानुनका आधुनिक स्रोतहरू। संविधानलाई पनि पारिवारिक कानुनको स्रोतका रूपमा लिन सकिन्छ। विश्वमा 3 किसिमका कानुनी प्रणालीहरू रहेका छन्, एउटा लिखित कानुनी प्रणाली, अलिखित कानुनी प्रणाली र मिश्रित कानुनी प्रणाली। विशेष गरी लिखित कानुनी प्रणाली भएका देशहरूमा चाहिँ संविधान देशको मूल कानुनको रूपमा रहन्छ र यस्तो मूल कानुनसँग अर्थात् संविधानसँग बाँझिएका ऐन तथा कानुनहरू चाहिँ बाँझिएको हदसम्म अमान्य हुन्छन्। नेपालको हकमा यस्ता बाँझिएका ऐन कानुनहरूलाई बदर गर्ने अधिकार चाहिँ सर्वोच्च अदालतलाई दिएको छ र नेपालको संविधानले भाग 3 धारा 38 महिलाको हक, धारा 39 बालबालिकाको हक जस्ता मौलिक हक र राज्यको दायित्वको व्यवस्था गरेको छ। संविधानलाई पारिवारिक कानुनको आधुनिक स्रोतका रूपमा लिन सकिन्छ। पारिवारिक कानुनको अर्को आधुनिक स्रोत विधायन। आधुनिक समयमा कानुन निर्माण गर्ने अधिकार कुनै व्यक्ति विशेषलाई नभएर विधायनलाई हुन्छ। इभन संविधान पनि विधायनद्वारा पारित गरी निर्माण गरिन्छ। तसर्थ सम्पूर्ण किसिमका कानुनहरू विधायन मार्फत नै निर्माण हुने हुँदा पारिवारिक कानुनको आधुनिक स्रोतका रूपमा विधायनलाई लिन सकिन्छ। त्यसपछि रहेको छ नजिर। सर्वोच्च अदालतले गरेको संविधान तथा कानुनको व्याख्या तथा प्रतिपादन गरेका कानुनी सिद्धान्तहरूलाई सबैले पालन गर्नुपर्दछ भन्ने हाम्रो संवैधानिक व्यवस्था छ। अस्पष्ट भएका कानुनी व्यवस्थाहरूलाई सर्वोच्च अदालतले स्पष्ट हुने गरी व्याख्या गर्ने र पछि कानुन निर्माण गर्ने क्रममा सोही बमोजिम नै कानुन निर्माण गर्ने हुँदा नजिरलाई समेत पारिवारिक कानुनको आधुनिक स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि अर्को रहेको छ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू। नेपाल सन्धि ऐन 2047 नेपाल पक्ष राष्ट्र भई हस्ताक्षर गरेका सन्धि सम्झौताहरू नेपाल कानुन सरह लागू हुन्छ भनी व्यवस्था गरेको छ। यसर्थ यस्ता सन्धि तथा महासन्धिहरूमा भएका व्यवस्थाहरू पक्ष राष्ट्रहरूका लागि बाध्यकारी हुने गर्दछन्। जस्तै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, बाल अधिकार सम्बन्धी महासन्धि, भेदभाव उन्मूलन महासन्धि आदि महासन्धिहरू चाहिँ आफ्नै देशको कानुन सरह लागू हुन्छ। तसर्थ अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई पनि पारिवारिक कानुनको आधुनिक स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि रहेको छ विद्वानको राय तथा लेख रचनाहरू। स्पष्ट कानुनी व्यवस्थाको अभावमा विद्वानका राय लेख रचनाहरूलाई समेत पारिवारिक कानुनको स्रोतका रूपमा लिन सकिन्छ। त्यसपछि अर्को रहेको छ प्रथा परम्परा। यो प्रथा परम्परा पारिवारिक कानुनको परम्परागत स्रोतमा पनि थियो र पारिवारिक कानुनको आधुनिक स्रोतमा पनि रह्यो, यो किन होला भन्ने खालको कुरा होला। प्रथा परम्परालाई चाहिँ दुइटैमा पारिवारिक कानुनको आधुनिक तथा परम्परागत स्रोत दुवैमा देखाउन सकिन्छ, दुवैमा उल्लेख गर्न सकिन्छ। किन भन्दाखेरि हामीले आधुनिक ढङ्गबाट कानुन बनाउँछौँ भन्दैमा हामीले प्रथा परम्परालाई बिर्सेर त्यसलाई इग्नोर गरेर समाजलाई अघि बढाउन सक्दैनौँ। उदाहरणको लागि हामीले नयाँ ढङ्गबाट कानुन बनाउने भनेर लाग्यौँ तर के भन्यौँ त भन्दाखेरि अबदेखि आइन्दा कसैले पनि चाडपर्वहरू मनाउन नपाउने भनेर भन्नुभयो भने के समाजले स्वीकार्छ त्यो? के यस्तो कानुन कारुनी नहोला? के यस्तो कानुन उपयुक्त ठहरिएला? हुनै सक्दैन। वर्षौँदेखि मानेर आएको चाड पर्वहरू छ, चालचलनहरू छन्, ती बिना समाजलाई सही ढङ्गबाट सञ्चालन गर्न सकिँदैन, समाजलाई सही दिशा निर्देश गर्न सकिँदैन। यसले समाजमा थप सामाजिक खलबल मचाउँदछ। तसर्थ आधुनिक ढङ्गबाट कानुनको निर्माण गर्दा पनि
प्रथा परम्परालाई इग्नोर गर्न सकिन्न। तर त्यस्ता प्रथा परम्पराहरू भने विगत लामो समयदेखि चलिआएको हुनुपर्ने र त्यसले समाजमा सकारात्मक प्रभाव भने पारेको हुनुपर्दछ। तसर्थ प्रथा परम्परालाई पारिवारिक कानुनको आधुनिक स्रोतका रूपमा समेत लिन सकिन्छ। त्यसपछि नेक्स्ट टपिक रहेको छ हिस्टोरिकल डेभलपमेन्ट अफ फ्यामिली ल इन नेपाल। नेपालमा पारिवारिक कानुनको ऐतिहासिक विकासक्रम। नेपालको पारिवारिक कानुनको ऐतिहासिक विकासक्रमलाई हेर्ने हो भने प्राचीन कालदेखि नै हिन्दू धर्मशास्त्रबाट प्रभावित रहेको पाउन सकिन्छ, जुन हालसम्म आइपुग्दा पनि प्रभावित नै रहेको छ। र यस प्रकार नेपालको पारिवारिक कानुनको ऐतिहासिक विकासक्रमलाई निम्नानुसार पोइन्ट वाइज व्याख्या गर्न सकिन्छ। जस्तो लिच्छविकाल अघि, लिच्छविकाल, मल्लकाल, मुलुकी ऐन 1910, 2020, मुलुकी देवानी संहिता 2074। यसमा सबैभन्दा पहिलो रहेको छ लिच्छविकाल अघिको समय, जसमा चाहिँ किराँतकाल, सोभन्दा अघिको समय गोपाल वंश महिषपालहरूले चाहिँ शासन गरे र किराँतहरूले चाहिँ आफ्नो धर्मग्रन्थ मुन्दमलाई चाहिँ ऐन नियमको रूपमा निर्माण गरेका थिए, जसको आधारमा उनीहरूले शासन सञ्चालन गर्दथे भने त्यसैको आधारमा नै पारिवारिक व्यवहारलाई समेत नियमन गरिन्थ्यो। र त्यस बेलाको कानुनी व्यवस्था एकदमै साँघुरो रहेको, तथापि त्यति बेला पनि निकटतम सम्बन्धमा विवाह गर्नका निमित्त बन्देज लगाइएको थियो, गरेमा त्यो दण्डनीय हुन्थ्यो, पुरुषहरूलाई बहुविवाह गर्ने छोड थियो र विवाहहरूमा मागी, चोरी, चारी र जुहारी विवाहहरू प्रचलनमा रहेका थिए। त्यसपछि अर्को रहेको छ लिच्छविकाल। लिच्छविकालको पारिवारिक कानुन सम्पूर्ण रूपमा धर्मशास्त्रमा आधारित भएको पाइन्छ। त्यति बेला वेद, पुराण, मनुस्मृति, यम स्मृति, बृहस्पति स्मृति जस्ता विभिन्न धर्मशास्त्र अनुसार नै पारिवारिक कानुन सञ्चालित थियो। र यस प्रकार धर्मशास्त्र अनुसार नै लोग्ने स्वास्नी, स्त्री अंशधन, धर्मपुत्र धर्मपुत्री, अबुताली, अंशभण्डा आदि जस्ता विभिन्न किसिमका विषयहरूमा यदि विवाद परेको अवस्थामा धर्मशास्त्र अनुसार नै त्यसलाई निराकरण गरिन्थ्यो। साथै यदि कुनै महिला मानिसको पति मरेमा, हराएमा, सन्यासी भएमा, पतित भएमा उसले चाहिँ अर्को विवाह गर्न पाउने कानुनी व्यवस्था समेत रहेको पाइन्छ। त्यसपछि रहेको छ मल्लकाल। मल्लकालको पारिवारिक कानुन पनि धर्मशास्त्रबाट नै प्रभावित रहेको पाइन्छ। जस्तो धर्मशास्त्र अनुसार नै धर्म, पाप, पुण्य आदिको आधारमा सम्पूर्ण किसिमका मानिसको पारिवारिक व्यवहारहरूलाई निर्धारण गर्ने, निर्देशित गर्ने, नियमित गर्ने गरिन्थ्यो। मल्लकालमा नेवार समुदायमा कन्याले आफ्नो मासिक धर्म सुरु नहुँदै बेल विवाह गर्ने प्रचलन थियो, जसलाई यही भनिन्छ, अर्थात् बाल विवाह। र यस प्रकार कन्याले बेललाई स्वर्णकुमार अर्थात् आफ्नो अमर पुरुषका रूपमा ग्रहण गरेको अवस्थामा चाहिँ उनीहरू विधवा हुन नपर्ने तथा सती जानु नपर्ने भन्ने जस्तो प्रचलन रहेको पाइन्छ। त्यसपछि रहेको छ शाहकाल। त्यस बेलाको पारिवारिक कानुन पनि धर्मशास्त्रबाट नै प्रभावित रहेको पाइन्छ। राम शाहले चाहिँ 26 तिथि बसालेका थिए, जस अनुसार विवाह, महिला पुरुषका बिचमा सम्बन्ध, अंशभण्डा, स्त्री अंशधन, सम्बन्ध विच्छेद जस्ता विभिन्न किसिमका विषयमा चाहिँ व्यवस्था गरिएको थियो। त्यस्तै पृथ्वीनारायण शाहले सती जानबाट रोक्ने प्रयासहरू गरे तर निर्मूल गर्न भनि सकेनन्, यो कुराहरू रह्यो। त्यसपछि रहेको छ मुलुकी ऐन 1910। नेपालमा पहिलो लिखित तथा लिपिबद्ध कानुनको रूपमा रहेको मुलुकी ऐनले त्यस बेला अंशभण्डा, लोग्ने स्वास्नीको, विधवा अंशधनको, धर्मपुत्र धर्मपुत्री सम्बन्धी, सम्बन्ध विच्छेद, पेयबारी आदि महलहरूको व्यवस्था गरेको थियो, जसमा चाहिँ त्यस सम्बन्धी काम कारवाहीहरूको विभिन्न व्यवस्थाहरू गरिएको थियो। त्यसपछि मुलुकी ऐन 1910 भएका विभिन्न किसिमका अमानवीय, अव्यावहारिक र कमजोर पक्षहरूलाई हटाउँदै 2020 भदौ 1 मुलुकी ऐन 1910 खारेज भई मुलुकी ऐन 2020 जारी भयो। र यस पश्चात भने नेपालमा विभिन्न किसिमका कानुनी व्यवस्था हुँदै गयो। विवाह दर्ता ऐन 2028, 2047 संविधान, मुलुकी ऐनको 11 संशोधन 2058, लैङ्गिक समानता कायम गर्न केही नेपाल संशोधन गर्ने ऐन 2063, त्यसपछि गएर नेपालको अन्तरिम संविधान 2063 हुँदै नेपालको संविधान 2072 समेत जारी भयो, जसमा महिलाको हक र बालबालिकाका हक जस्ता विषयहरूलाई राज्य उत्तरदायी हुँदै मौलिक हक अन्तर्गत ती कुराहरूलाई समावेश गरेको छ। त्यसपछि अन्तिम रहेको छ मुलुकी देवानी संहिता 2074। नेपालको संविधान 2072 जारी भए पश्चात 164 वर्षको मुलुकी ऐनको इतिहासलाई बिटो मार्दै देवानी र फौजदारी विषयमा अलग अलग रूपमा व्यवस्था गरी मुलुकी देवानी संहिता 2074, मुलुकी देवानी कार्यविधि संहिता 2074, मुलुकी अपराध संहिता 2074, मुलुकी फौजदारी कार्यविधि 2074 र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 आएपश्चात चाहिँ नेपालको पारिवारिक कानुनमा व्यापक सुधार हुँदै यस प्रकारको व्यवस्था गरिएको पाइन्छ। जस्तो बिहेबारी सम्बन्धी व्यवस्था, विवाह र परिणाम सम्बन्धी व्यवस्था, सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था, आमा बुबा छोराछोरीको सम्बन्ध सम्बन्धी व्यवस्था, मातृत्व र पैतृक अख्तियारी सम्बन्धी व्यवस्था, संरक्षकत्व सम्बन्धी व्यवस्था, माथोर सम्बन्धी व्यवस्था, धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था, अन्तर्देशीय धर्मपुत्र वा धर्मपुत्र सम्बन्धी व्यवस्था, अंशभण्डा सम्बन्धी व्यवस्था, अपुताली सम्बन्धी व्यवस्था आदि कुराहरू चाहिँ मुलुकी देवानी संहिता 2074 को भाग 3 व्यवस्था गरेको पाइन्छ। इम्प्याक्ट अफ जेन्डर जस्टिस इन नेप्लिज फ्यामिली ल। नेपालको पारिवारिक कानुनमा लैङ्गिक न्यायको प्रभाव। नेपालको पारिवारिक कानुनमा चाहिँ लैङ्गिक न्यायको प्रभाव चाहिँ उल्लेखित भएको पाइन्छ। लैङ्गिक समानताका पक्षमा कुनै रिट परेको अवस्थामा न्यायपालिकाले त्यस्ता व्यवस्थाहरूमा समानता कायम गर्न र संविधानसँग बाँझिएका कतिपय व्यवस्थाहरूलाई अमान्य घोषित गरी र समयानुकूल संशोधन र परिमार्जनका लागि निर्देशनात्मक आदेश जारी गरेको र सोको आधारमा संशोधन भई लैङ्गिक समानता कायम भई न्याय प्रदान समेत भएको पाइन्छ। उदाहरणको लागि तत्कालीन मुलुकी ऐनको अंशभण्डाको 16 छोरीले 35 नपुगी छोरा सरह अंश नपाउने व्यवस्थामा समानता र लिङ्गको आधारमा भेदभावपूर्ण व्यवहार भएको हुँदा उक्त व्यवस्था बदर गरी पाऊ भनी परेको रिट निवेदनमा सुनवाई गर्दै त्यस्तो असमानताको महल खारेज गरी त्यस्तो व्यवस्था संविधानसँग नबाजिने गरी र महिलाको हक अधिकार हनन नहुने गरी संसदमा 1 उपयुक्त विधेयक प्रस्तुत गर्नका निमित्त सरकारलाई निर्देशन भएको र 2058 मुलुकी ऐनमा भएको 11 संशोधनले प्रथम पटक छोरीलाई छोरा सरह पनि अंशियार स्वीकार गरेको यस व्यवस्थालाई त संशोधन गर्यो। अर्थात् 35 नपुगेकी महिलाले पनि छोरा सरह अंश पाउने त भन्यो। र तपाईँहरूको जानकारीका लागि एउटा अर्को कुरा पनि के उल्लेख गर्छु भन्दाखेरि मुलुकी देवानी संहिता 2074 परिच्छेद 10 अंशभण्डा सम्बन्धी व्यवस्था गरेको छ, जसमा दफा 205 अंशियार मानिने भनेर सङ्गोलको सम्पत्ति अंशभण्डा गर्ने प्रयोजनका लागि यस परिच्छेदको अन्य दफाहरूको अधीनमा रही पति पत्नी आमा बुबा छोरा छोरी अंशियार मानिनेछन्, छोरी अंशियार मानिनेछन् कसको लागि, सङ्गलको सम्पत्ति अंशभण्डा गर्ने प्रयोजनका लागि भनेर त यहाँ भन्यो। यहाँ त छोराछोरी बिचमा विभेद छैन, तर तल गएर 209 दफा 209 बाबु वा पतिको भागबाट अंश पाउने भनेर के भनेको छ त भन्दाखेरि सङ्गोलमा बसेका दाजु भाइ छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन्। सङ्गोलमा बसेका भन्नेले चाहिँ सङ्गोलमा नबसेकाले चाहिँ अंशियार पाउने अवस्था चाहिँ यहाँनिर रहेन। र यस प्रकार सङ्गोलको सम्पत्तिका लागि छोरी पनि अंशियार त मानिए, तर कति बेला मात्रै त भन्दाखेरि सङ्गोलमै बसेको अवस्थामा भन्ने कुरा रह्यो। यस प्रकारबाट लैङ्गिक न्यायको प्रभाव स्वरूप अंशभण्डाका सम्बन्धमा, स्त्री अंशधनका सम्बन्धमा, अपतालीका सम्बन्धमा, सम्बन्ध विच्छेदका सम्बन्धमा, बेवारीका सम्बन्धमा, विवाहमा लेनदेनको समस्याका सम्बन्धमा आवश्यक सिद्धान्तहरू सर्वोच्च अदालतबाट प्रतिपादन भएका छन्। यस प्रकारबाट हामीले फ्यामिली लको पार्ट 1 परिचय च्याप्टर 1 अध्ययन गर्यौँ। फ्यामिली लको पार्ट 2 म्यारिज विवाहका सम्बन्धमा स्टुडेन्ट्सको भिडियो अध्ययन गर्नका लागि यहाँहरूले च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन बेल अन गर्नुहोला। भिडियो हेरिसकेपछि यहाँलाई महसुस भएका विभिन्न किसिमका जिज्ञासाहरू तथा हामीमा रहेका केही कमी कमजोरीहरू छन् भने त्यसलाई कमेन्ट बक्समा दर्शाइदिनुहोला। आउने भिडियोहरूमा हामी त्यसलाई सुधार्ने प्रयास गर्नेछौँ। जाँदा जाँदै भिडियो साथीहरूमा सेयर गर्न नछुटाउनुहोला भन्दै मध्यभेटकाल बिदा हुन्छु। हस्त, नमस्कार।